इलेक्ट्रॉनिक alphawaze आवाज.com पे आए तो आप हमारे पूरे पैनलिस्ट को देख सकते हैं। माजी जमाल साहब और लियाकत नवाज मलिक साहब हमारे साथ हैं,
आपके पसंदीदा। ये साथ
कहाँ से आया आप?
ये देखिए ना जी, मैं सबके पसंदीदा हूँ। ये आप राणा सुहेल साहब से पूछ लें, ये भी आपको यही कहेंगे कि मैं पसंदीदा दोस्त हूँ। और ये लताफत सदीकी साहब से पूछ लें, आपसे पूछ लें, आप क्या कहती हैं?
मेरी तो आप जान है लियाकत भाई, आई उसकी वजह मैं बताती हूँ कि मुजफ्फर अली हैड ग्रेट रिस्पेक्ट, और वो इंसान जो एहसान फरामोश हो उसका क्या मुकाम हो सकता है। मोहतरमा बेनज़ीर साहिबा से मेरे बात कराने वाले जनाब लियाकत भाई, एंड इट वाज अराउंड 2:30 इन द मिडल ऑफ नाइट, बिकॉज इंग्लैंड में 5 घंटे का हमारा डिफरेंस था, एंड मोहतरमा ने एक ही इंटरव्यू दिया था, एंड दैट इंटरव्यू आई गॉट थ्रू यू। जुल्फी बुखारी से जो मेरी बात कराई, दैट इंटरव्यू वॉज ओनली थ्रू यू। जनाब नवाज शरीफ साहब से हमारी जो बात कराई, दैट वॉज ऑल्सो बिकॉज ऑफ यू।
लेकिन आपने जिस तरह नवाज शरीफ का नाम लिया या मोहतरमा का, तो ये मैं अपने सामाइन या नाजरीन को बताना चाहता हूँ कि मैं लोटा नहीं हूँ।
मगर यू हैव स्ट्रांग, यू दिल, आप दिल नवाज हैं।
जी जी जी, हमारे हर एक के साथ दोस्ती
मतलब
है।
लियाकत नवाज की बजाय आपका नाम दिल नवाज होना चाहिए था।
मैं जो लियाकत नवाज बड़ी चीज है।
अच्छा। लियाकत भाई आगे कंडक्ट करेंगे हमारी इलेक्शन की ट्रांसमिशन को। मेरे खूबसूरत मेहमानों का बे इंतहा शुक्रिया।
हमारे साथ अतीक मलिक साहब भी आएंगे। अतीक मलिक साहब बैरिस्टर हैं, वो भी बहुत जल्द इंशाल्लाह यहाँ पे स्टूडियो में आ जाएंगे। खवातीन हज़रात अस्सलाम वालेकुम। लियाकत नवाज मलिक सलाम अर्ज करता है। हमारे साथ राणा सुहेल साहब भी मौजूद हैं, हमारे साथ जावेद सैयद साहब और लताफत सदीकी साहब। इनके साथ मेरा मुश्तरका सवाल जो ये है कि कहा यह जाता है कि ये जो इलेक्शन कम्पेन थी जो हुई, आज तो डी डे है, ये कनाडा की डर्टीएस्ट इलेक्शन कम्पेन थी। चूंकि आप जर्नलिस्ट हैं, आपने सबको कवर किया है, तो आप मुझे ये बताइए कि क्या ये इस चीज़ में सदाकत है कि ये कनाडा की तारीख की सबसे डर्टी जो थी ये कम्पेन थी? जी राणा सुहेल साहब।
अस्सलाम वालेकुम जी। सबसे पहले बात यह है कि जब भी कोई इलेक्शन होता है, मैंने जिंदगी में कभी कोई ऐसा इलेक्शन नहीं देखा कि जिसकी कैंपेन को डर्टीएस्ट कैंपेन ना कहा गया हो।
जी जी,
क्योंकि डर्टीएस्ट कैंपेन हमेशा वो पार्टी कहती है जो पार्टी, जिस पार्टी का ग्राफ थोड़ा सा डाउन जा रहा होता है।
जी जी,
और हमेशा मुखालिफ जो पार्टी, जो अच्छी पार्टी होती है, जो हमेशा अपनी खूबियाँ बयान करती है। अभी थोड़ी देर पहले जैसे आप बातें कर रहे थे ये प्रोग्राम शुरू होने से पहले, कि अच्छा बनने के दो तरीके होते हैं। एक ये होता है कि आप खुद अच्छा होते हैं, दूसरी बात ये होती है कि आप किसी को बुरा कह के अच्छा बनते हैं।
जी जी,
तो ये होती है नेगेटिव कैंपेन। तो नेगेटिव कैंपेन तकरीबन हर जगह चलती है, लेकिन कनाडा जैसे माशरे में नेगेटिव कैंपेन जो है खुद डैमेज करती है उस पार्टी को जो ये लॉन्च करती है। और मैं ये कहने में कोई हर्ज महसूस नहीं करता हूँ कि वो जो कैंपेन आई थी तो ब्लैक फेस वाली और अलादीन वाली और सारा कुछ,
जी जी,
उसकी वजह से जो कंजर्वेटिव थी वो डैमेज हुई थी, लेबर पार्टी डैमेज नहीं हुई थी।
जी जी जी, क्या जावेद सैयद साहब आपका क्या ख्याल है इसमें?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तो मैं साजो आवाज की सारी मैनेजमेंट को, जिसमें माजी जमाल आप और मुजफ्फर साहिबा लियाकत साहब आप सबका बहुत बहुत शुक्रिया कि आपने आज इस इम्पॉर्टेंट डे के ऊपर ये महफिल सजाई है। ये आज जो 40 दिन की कंपेन जो इतनी ज़बरदस्त तरीके से हर पार्टी ने अपने अपने अंदाज में रन की, इसमें चीज़ों में इल्ज़ाम एक दूसरे पे बहुत लगे हैं। कुछ ऐसे इल्ज़ाम थे वाकई जिसके लिए यहाँ का जो मेन स्ट्रीम मीडिया है उसने इसको डर्टी लव्स कहा है। और ये इत्तफाकत ये एक ऐसा इलेक्शन है, खुद हमारी भी पर्सनल एक्सपीरियंस में, जो मेरे ख्याल में कनाडा मैंने कभी ऐसा इलेक्शन नहीं देखा जिसमें एक दूसरे पे बहुत ही रकीक इल्जाम लगाए गए हैं। और इससे कोई भी बड़ी जमान नहीं है, यानी लिबरल पार्टी पर्सनैलिटी को बिल्कुल इन्होंने बिल्कुल डैमेज कर दिया एक दूसरे की।
जी जी जी,
तो बहरहाल इलेक्शन है, इलेक्शन के अंदर, और क्योंकि इलेक्शन के अंदर ये सब चीज़ें होती हैं। और लेकिन हम जिस सिविल सोसाइटी के अंदर रहते हैं, जिसको हम कनाडा कहते हैं, जो हमारा एडॉप्टेड कंट्री है, हमारा मुल्क है, हमारा वतन है, اس میں ایسی باتیں ہونا جس سے ہمیں اپنے چلی کے وہ زمانے یاد آئیں جس میں لوگ باگ اپنے حدود کراس کر جاتے تھے. تھوڑی سی تکلیف ہوئی ہے, بہرحال الیکشن ہے اور ہم دعا کرتے ہیں ہم اس کا حصہ بنے ہیں اور ہم انشاءاللہ تعالی کینیڈا کے اس سارے پروگرام کا حصہ ہیں اور سب کے لیے دعا گو ہیں. جو بھی بہتر ہے تو پارٹی کینیڈا کو مینیج کرے گی, ہم اس کے ساتھ ہیں, ہم کینیڈا کے ساتھ ہیں.
جی جی, لطافہ صدیقی صاحب آپ کا.
جی میں یہ کہنا چاہوں گا کہ اگر آپ دیکھیں کہ الیکشن کا جو آخری ہفتہ تھا جو آج ختم ہو چاہتا ہے, اس کے تین چار دن پہلے پرائم منسٹر ٹروڈو نے بڑے واضح طور پہ اپنی ناراضگی کا اظہار کیا اور عام طور سے ان کا اس طرح کا لب و لہجہ میں نے دیکھا نہیں ہے, لیکن انہوں نے بڑے غصے کے لہجے میں یہ کہا کہ دی کیمپین واز ناٹ کلین, اور اس نے انہوں نے جملہ استعمال کیا جو میں دوہرانا نہیں چاہتا, لیکن انہوں نے کہا کہ کنزرویٹو پارٹی کے جو لیڈر ہیں اینڈی شیئر ہی مائٹ ون دا الیکشن بٹ ہی ڈڈ ناٹ لانچ ہی ڈڈ ناٹ مینٹین گڈ ٹریڈیشنز, اور انہوں نے بہت زیادہ کرٹیسائز کیا کہ یہ ایک بہت ہی نیچے درجے کی چیزیں استعمال کی گئیں. تو یہ عام طور سے اس قسم کے بیانات الیکشن کے لاسٹ ویک میں جو ہیں وہ نہیں ہوا کرتے ہیں. البتہ مجھے یاد ہے کہ 2011 میں بھی ایک واقعہ ہوا تھا جب اسٹیون ہارپر کو جس میں ملی تھی میجورٹی ملی تھی اور پال مارٹن اس وقت وزیر اعظم تھے, تو انہوں نے ایک جملہ کہا تھا کہ پال مارٹن از کیرنگ آن ہز کیمپین وتھ اسٹولن منی. تو اس کے بعد جو نتائج جو کچھ بھی ہوں وہ ایک الگ بات ہے, لیکن میں یہ کہنا چاہ رہا ہوں کہ جب وہ اسٹیون ہارپر پر اپنی کیمپین کنکلوڈ کر رہے تھے تو اس وقت انہوں نے کہا کہ پال مارٹن از کیمپیننگ ود اسٹولن منی. اسٹولن منی کیا تھی؟ اسٹولن منی یہ تھی کہ کیوبیک میں انہوں نے کہا تھا کہ وہاں جو تحریک چل رہی تھی علیحدگی کی اس پہ کچھ انہوں نے فنڈنگ وغیرہ دی تھی, تو انہوں نے یہ کہا تھا کہ جو کچھ بھی وہ پیسہ دیا تھا وہ میں ذاتی اس میں تو نہیں دیا تھا, وہ تو کنٹری کے انٹرسٹ میں کیا تھا اور ہی واز ناٹ دا پرائم منسٹر. تو پھر انہوں نے اس پہ جواب یہ دیا تھا کہ بٹ ہی واز دا فائنانس منسٹر ایکچولی جان کرسچن کے اس میں تھا. تو یہ اس میں یہ جو ہیں یہ باتیں جو ہوتی ہیں جب پرسن لیول پہ باتیں آتی ہیں تو یہ الیکشن میں جو ہے وہ اس وقت بھی یہ کہا گیا تھا کہ جو ہے اس وقت بھی انہوں نے لبرل پارٹی نے یہ کہا تھا کہ کنزرویٹو از ناٹ ہیونگ اے کلین کیمپین, اور اس وقت جو ہے چار دن پرانی بات ہے اگر آپ اس کو اٹھا کے دیکھیں تو اس میں آپ کو بہت ساری تفصیل ملیں گی اور اس کی ناراضگی کا وجہ جو لوگ کیمپین کو فالو کر رہے ہیں وہ سمجھ.
دیکھیں جاوید سعید صاحب, یہ جو بارک اوباما کا جو ایک جو بیان آیا کہ آپ ٹروڈو کو ووٹ دیں, اس میں لبرل پارٹی کے کچھ لوگ ہیں وہ بھی اعتراض کر رہے ہیں کہ ایک دوسرے ملک کا شخص جو ہے اس نے اس کمپین میں یہ حصہ لیا ہے اور یہ کہنا نہیں چاہیے تھا. آپ کا کیا خیال ہے کہ اس کے بارے میں کوئی آپ کا خیال ہے؟
صاحب دیکھیں اب دنیا جو ہے نا وہ ایک گلوبل ویلیج بن گئی ہے اور دوسری کنٹری آپ یو ایس اے کو تو کبھی آپ دوسری کنٹری کہہ ہی نہیں, کیونکہ ہم اور ہمارے ان کے جتنے معاملات مشترکہ ہیں جتنی چیزیں ہیں تو اس میں تو کوئی دو رائے نہیں ہے. پھر اوباما صاحب جو ہیں پرسنل ان کے دوست بھی ہیں جسٹن ٹروڈو کے بہت اچھے, کیونکہ وہ اپنے الیکشن کے جب پریزیڈنسی ان کی ختم ہو گئی تھی تو وہ ان کے پاس پرسنل وزٹ کے لیے آئے تھے اور ان کو بہت اچھا لک آفٹر کیا تھا جسٹن ٹروڈو نے. اور اب دیکھیں اب ہندوستان کے پرائم منسٹر کو بلا کے وہاں پر ڈونلڈ ٹرمپ نے بھی ایک شو کروا کے ہندوستان کے سارے صحافی حضرات جو ہیں وہ کہتے ہیں کہ بھائی آپ کیوں گئے وہاں پر, اور آپ نے جا کر کل اگر وہاں پر انتخابات میں اگر یہ ہار گیا ڈونلڈ ٹرمپ تو اور لبرل آگے تو پھر وہ تو ہمیں اس کے ضرور ہمیں خمیازہ بھگتنا پڑے گا. تو اثر انداز جو ٹروڈو کے اوپر اوباما کا ہونا یہ کوئی اجنبی کی بات نہیں ہے, یہ نیچرل ہے کیونکہ لبرل پارٹی اور ڈیموکریٹس جو ہیں وہ ہمیشہ سے شروع سے ایک ساتھ ساتھ چلتے رہے اور رہتے رہے.
جی جاوید صحیح صاحب, آپ تو چونکہ مارکم سے ہیں اور مارکم کے ساتھ ارورا بھی ہے, اس میں جو دو لیڈیز تھیں کاکس کی لبرل پارٹی کی ان کو نکالا گیا تھا اور وہ بھی آزاد امیدوار کی حیثیت سے وہ کھڑی ہیں, تو آپ کیا دیکھ رہے ہیں کہ وہاں پہ الیکشن جو ہو رہا ہے اس میں کیا لبرل پارٹی کو وہاں پہ نقصان ہو سکتا ہے؟
देखिए आपने डॉक्टर जिसका जिन मोहतरमा का मैं नाम नहीं लूंगा जिनका जिक्र किया, स्टोविल की जो वो हैं, उन्होंने वाकई उनका बहुत बड़ा रोल था, उनको फिर पार्टी से बाहर किया गया क्योंकि तनकीद तो बर्दाश्त यहाँ कोई होता करता ही नहीं है।
जी जी जी।
और ये बड़े बड़े यानी कि दुख की बात है कि हम इतनी सिविल सोसाइटी, डेमोक्रेटिक सोसाइटी अपने आप को कहते हैं और हम अपने आप का प्रचार भी करते हैं लेकिन हम तनकीद बर्दाश्त बिल्कुल नहीं करते।
जी जी जी।
ये आप ये देखें कि ह्यूमन नेचर जो है वही बादशाहत वही सब चीज़ें आपको यहाँ पे भी मिलेंगी कि जब पार्टी का हेड अगर कोई मुखालफत बर्दाश्त ना करे और किसी भी बात को सुनने के लिए तैयार नहीं हो तो ये तो वाकई फिर अफसोस की बात है।
जी राणा सुहेल साहब, मैं आपका तारुफ जरा डिफरेंट तरीके से कराना चाहता हूँ। खवातीन हजरात, ये राणा सुहेल साहब जो नेशन के साथ गालबन काम करते थे, तो एक दफ़ा आसिफ अली जरदारी साहब जेल में थे और इन्होंने काला कोट पहन के, सफ़ेद पतलून पहन के, हाथ में कुछ फाइल पकड़ के जो जेल में पहुंच गए और आसिफ साहब का इंटरव्यू लेने लगे, तो आसिफ साहब ने कहा तू मुझे भी मरवाएगा और ख़ुद भी मरेगा, तो तू निकल यहाँ से, ये कोई मुझे इंटरव्यू देने का मुझे शौक़ नहीं है। तो मैंने आसिफ साहब इधर आए अपना न्यूयॉर्क में, तो मैंने आसिफ साहब से कहा कि आसिफ साहब यार एक राणा सुहेल साहब हैं, तो वो आपका कहता है यार वो कहाँ पे हैं। मैंने कहा वो टोरंटो में है। तो कहने लगे आप मेरी बात कराओ। तो मैंने उन्होंने मुझे इस चीज़ का कंफर्म किया कि राणा सुहेल साहब किस तरह वो जेल में गए। तो राणा सुहेल साहब हमारे दोस्त हैं, उर्दू खबरनामा के एडिटर हैं। तो मैंने जो सवाल
कहती थी कैदियों वाली आते क्यों
किन की आते हैं अच्छा बहरहाल वो मैं बाद में बात करता हूँ आपसे, मैं आता हूँ। अच्छा, तो राणा सुहेल साहब जो मैंने सवाल सैयद साहब से किया, जी सैयद साहब से, इसके बारे में आप क्या कहते हैं?
सर मैं इसके बारे में बताता हूँ, पहले मैं उसका पूरा बता दूँ कि जो जिस वाक़े का आप इजहार कर रहे हैं, परवेज मुशर्रफ साहब की हुकूमत थी
जी जी,
तो उन्होंने हमें एक वो भेज दिया जो हमारे रिपोर्टिंग सेक्शन के अंदर बहुत बड़ा सा करके लगा दिया गया नोटिस
जी जी,
कि नो कवरेज फॉर जरदारी, इवन उनकी तारीख क्या पड़ी अगली वो भी नहीं, और उन्होंने उनकी जो कोर्ट प्रोसीडिंग थी कोर्ट रूम से निकाल के जेल में ले गए थे।
जी जी, अच्छा अच्छा अच्छा।
उन्होंने कहा था यह कोई नहीं लगा सकता ना कोई छाप सकता है, तो जाहिर है उस कोर्ट को सबने फॉलो करना था। फिर मैंने कहा भी अब बात तो हो नहीं सकती, तो फिर मैं वहाँ पर
अच्छा
जब उनकी हियरिंग थी मैं भी वकील बन के चला गया। किन के साथ गया ये बात छोड़े आप, अल्हम्दुलिल्लाह मैं बाहर जाके इंटरव्यू किया और वो छपा भी। तो आज जब सरल और मैडा की बात सुन रहे थे तो मुझे अंदाज़ा है कि लोग क्यों छोड़ते हैं काम करना और क्यों छोड़ते हैं किसी और जगह इदारा बदल लेना
जी।
तो अब दूसरी बात की तरफ आता हूँ जो आपने मुझे पूछा है उसका, बराक ओबामा का। सबसे पहली बात यह है कि इस पे हमारा ऑब्जेक्शन नहीं बनता। हर बंदे की लाइकिंग है डिसलाइकिंग है, यस ये ज़रूर होता अगर सिटिंग प्रेजिडेंट ऑफ अमेरिका सपोर्ट करता इनको एंड्रयू शियर को, या सपोर्ट करता हमारे क्या नाम है जो ट्रूडो साहब है इनको, करता जस्टिन ट्रूडो को, फिर हम किसी हद तक इस पे बहस कर सकते थे। एक एक्स प्रेसिडेंट है वो अपनी लाइकिंग डिसलाइकिंग दे सकता है
जी जी,
वो हमारे ऊपर अपना इन्फ्लुएंस नहीं बना सकता
जी जी, बिल्कुल।
अगर कोई सिटिंग होता तो शायद इन्फ्लुएंस बना लेता जैसे पहले के बनाया अर्थर दौर में बने हैं
जी जी,
और होता रहा हमारे ऊपर। तो मैं नहीं समझता कि बराक ओबामा की लाइकिंग डिसलाइकिंग को इस तरह कुछ सियासी रंग दिया जाए
जी जी।
कोई भी आदमी किसी को लाइक कर सकता है,
अच्छे दोस्त भी रहे।
लतावा सदीकी साहब आप भी कुछ फरमाइए।
देखिए ये कोई इतना बड़ा इशू नहीं है, सभी जानते हैं कि डोनाल्ड ट्रंप की हमदर्दियाँ कंजर्वेटिव के साथ हैं, इसी तरह अमेरिका में डेमोक्रेट्स जो हैं वो हमेशा लिबरल पार्टी को सपोर्ट करते रहे हैं, जॉक रिचर के ज़माने से आके देखें, ये कोई इतना बड़ा इशू नहीं है। वो कह देते हैं कि जी हमारे वो हैं, और हालांकि जब रिटायर्ड हो जाते हैं तो वो उस तरह से एक्टिव नहीं होते, लेकिन अगर कोई इंटरव्यू में उनसे पूछ लेता है तो जाहिर है वो कह देते हैं और वगैरह वगैरह। बिल क्लिंटन के ज़माने की बात देखें तो जॉन क्रिश्चियन जब तलखीब तो वहाँ चले गए थे गोल्फ खेलने के लिए। तो मेरा कहने का मकसद ये था कि ये ऐसी कोई खास बात नहीं है, इसमें यहाँ के इलेक्शन में कोई इंटरफेरेंस तो नहीं है ना
जी जी।
अगर कोई आदमी ये कह देता कि मेरी राय ये है कि लियाकत मलिक साहब बहुत अच्छे आदमी है,
बहुत
तो ये कोई इंटरफेरेंस तो नहीं है।
हमारे साथ ख्वातीन हजरात, हमारे साथ डॉक्टर मुर्तजा हैदर साहब प्रोफेसर ये तशरीफ फरमा है। डॉक्टर साहब आप अपना तारुफ खुद कराइएगा जी।
میرا تعارف یہ ہے صاحب کہ میں یہاں پڑھاتا ہوں رائرسن یونیورسٹی میں, بزنس فیکلٹی میں پروفیسر ہوں.
جی
اور پاکستان سے پہلے یعنی یہاں آنے سے پہلے پاکستان میں میں نیوز اخبار میں رپورٹر تھا ڈیسک پہ, اور اس سے پہلے فرنٹیئر پوسٹ میں, پھر آخر میں یونائٹیڈ پریس انٹرنیشنل کے ساتھ تھا.
اچھا
لیاقت بھائی, میں شکریہ ادا کرنا چاہتی ہوں, ڈاکٹر صاحب اس وقت اپنی یونیورسٹی سے ہی آپ تشریف لائے ہیں, پروفیسر ہیں ٹیڈ روجرز اسکول آف مینجمنٹ رائرسن یونیورسٹی ٹورنٹو کے ساتھ, اس کے علاوہ پروفیسر حیدر اسپیشلائز کرتے ہیں ان اپلائنگ انالیٹکس اینڈ اسٹیٹسٹیکل ماڈل آف فائن سولوشن. ڈاکٹر صاحب آتھر ہیں گیٹنگ اسٹارٹڈ ود ڈیٹا سائنسز اور میکنگ سینس آف ڈیٹا ود انالیٹکس, نمبرز کی بات چیت کرتے رہتے ہیں, ماسٹرز ان ٹرانسپورٹیشن انجینئرنگ میں کیا ہے, پلاننگ انجینئرنگ اینڈ پلاننگ میں, پی ایچ ڈی ہے اربن سسٹم میں. ڈاکٹر صاحب بہت کچھ ہے, میں بہت احسان مند ہوں ڈاکٹر صاحب.
میں عرف صاحبہ اگر مجھے اجازت دیں تو ایک لائن میں ڈاکٹر مرتضی حضرت صاحب کے بارے میں کہہ دوں.
جی آپ فرمائیے پلیز.
انہوں نے کینیڈا میں بیٹھ کے
جی
پاکستان اور اکانومی پہ اور دنیا بھر کی چیزوں پہ بڑے بڑے خوبصورت کالم لکھے ہیں,
ڈان کے ساتھ لکھتے ہیں, ڈان کے ساتھ لکھتے ہیں ڈاکٹر صاحب. اور سب سے بڑی بات یہ ہے کہ لیونگ ان کینیڈا, ٹوڈے از الیکشن ٹرانسمیشن کا ہمارا یہ جو پروگرام ہے. ڈاکٹر صاحب نے ایل آر ٹی پہ بہت کچھ لکھا ہے, ڈاکٹر صاحب نے ریئل اسٹیٹ کے حوالے سے بہت سارا لکھا ہے, یہاں کے ٹورنٹو کے مقامی اخباروں میں ڈاکٹر صاحب کے بہت سے کالمز آتے ہیں, اور آج ڈاکٹر صاحب کو بلانے کا آپ لوگوں کے ساتھ یہی میرا مقصد تھا کہ ایل آر ٹی جو ہے, میں ایل آر ٹی سے امپریسڈ بھی ہوں, اور میرا خیال ہے آنے والے وقتوں میں گاڑیاں نہیں ہوں گی. ڈاکٹر صاحب اسی حوالے سے بات چیت کریں گے. جی لیاقت بھائی,
فون بار لیجیے. جی مرزا حیدر صاحب
جناب,
بہت شکریہ آپ تشریف لائے.
آپ
ہم اپنے جاوید سید صاحب, رانا سہیل صاحب صاحب سے اور لتا فصدیقی صاحب سے ہم سوال کر رہے تھے. جی
میں نے کہا فون تو نہ بند کریں. بھائی ایکچولی ہر دل عزیز ہیں ٹورنٹو کے اور پورے پاکستان کے,
پسندیدہ
سوری ہمارا نہیں نہیں, یہ جی وہ جو ٹیزر تھا نا اس میں یہ تھا آپ کے پسندیدہ لیاقت نواز. آج کا پروگرام ایکچولی یہ زرداری صاحب کے بڑے قریب ہیں, نواز شریف صاحب کے بہت قریب ہیں, ایون پی ٹی آئی جس کی اس وقت حکومت ہے, زلفی بخاری ویری کلوز ٹو ہم, سو دا مین از کلوز ٹو ایوری پارٹی اینڈ ہی از ویری کلوز ٹو
بنیادی طور سے پاکستانی اسٹیبلشمنٹ کے ساتھ ہم بیٹھے ہوئے.
نہیں 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 جی حیدر صاحب, یہ جو الیکشن ہو رہے ہیں اس کے متعلق میں نے پہلے سوال کیا اپنے دوستوں سے کہ سنا یہ جا رہا ہے کہ یہ جو الیکشن تھا یا الیکشن کی کمپین تھی یہ ڈرٹیسٹ الیکشن کمپین تھی.
نہیں نہیں ہرگز نہیں.
جی جی
ہرگز نہیں. اس سے پہلے جب کم کیمبل لڑ رہی تھیں اور آئی تھنک اس وقت جو کیمپین ہوئی اس میں جان کریچن کے کا باقاعدہ انہوں نے تصدیق کی, اور وہ بہت ہی بری کیمپین تھی. اس کے علاوہ بھی اس میں تو کوئی بری بات ہوئی نہیں ابھی تک.
جی جی
مطلب آپ نے ایک دو تصویریں دیکھ لی اس پہ کامنٹ کر دیے, مطلب کوئی اس میں ابھی سازش بھی نہیں ہوئی, کوئی بڑی جھوٹ بھی نہیں بولا گیا, یہ تو ٹھیک ٹھاک کیمپین تھی. مجھے تو اس میں قطن کوئی برائی نظر نہیں آتی.
جی جی جی
کمپیئر ٹو ادر الیکشنز ان دا یونائٹڈ اسٹیٹس جس طریقے سے ہوتے وہاں پر, یہ جس طرح پاکستان میں جب شہید بے نظیر بھٹو الیکشن لڑتی تھیں تو جس طریقے سے یہ سارے اسٹیبلشمنٹ کے لوگ ان کے اوپر حملے کرتے تھے جھوٹی خبروں سے, تو ایسا تو کچھ بھی نہیں ہوا یہاں پر. تو مطلب آئی ڈنٹ ہیئر اینی فالس ہوڈ.
جی جی جی
تو
ہمارے ساتھ تشریف لا چکے ہیں بیرسٹر عتیق ملک بھی, ان سے بھی کوئی بات چیت کریں گے. پروفیشنلی ہی جرنلسٹ اور یہاں پہ لائر بھی ہیں اور سیاست سے بھی بڑا شغف ہے ان کا, تو ان سے بات چیت کریں گے. بہرحال سید صاحب, یہ جو جگمیت سنگھ جو این ڈی پی نے ایک دم 13% سے بڑھ کے 21 تک چلے گا, یہ تو اس کا اثر جو ہے یہ لبرل پارٹی کے ووٹوں پہ پڑے گا یا کنزرویٹو؟
نہیں ضرور پڑے گا, بالکل پڑے گا.
جی جی
کیونکہ جگمیت نے یوتھ کو کافی انسپائر کیا ہے اور ڈیبیٹس کے اندر اس نے کافی اپنی جگہ بنائی ہے.
جی جی
اور دیکھیں یوتھ جو ہے نا وہ اس وقت اگر آپ اس کی بات کریں گے تو آبویسلی ان کی ہمدردی آپ کے ساتھ ہو جائے گی.
جی جی
اور لبرل پارٹی کو اس سے واقعی میں بھی بہت ڈرتا ہوں کہ اس سے بہت نقصان ہوگا اس کو.
جی جی جی.
اور یہ اب آج کا کیونکہ الیکشن یہ بہت ایسا الیکشن ہے, اتنا ٹرکی الیکشن میں نے ابھی تک نہیں دیکھا تھا 35 ایئرز میں کینیڈا میں.
جی 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 جی.
اور اس الیکشن کا جو آج رزلٹ آنا ہے یہ واقعی سارے جتنے بھی پنڈتس ہیں ان کو سب کو آج یہ حیران کر دے گا.
جا.
کیونکہ نیک ٹو نیک بھی ایک تو آپ کے جو سروے گیلپس اور یہ وغیرہ ہوتے رہے ہیں, دوسری بات یہ ہے کہ پبلک نے آج تک آخری وقت تک ہر پارٹی کو دیکھا ہے.
35 سال سے یہاں پہ آپ کو باب رے کا الیکشن یاد ہوگا.
نہیں میں اس وقت یہاں نہیں تھا, اتفاق سے میں زمانے میں یہی تھا.
باب رے جو تھے وہ تو ان کو امید بھی نہیں تھی کہ وہ سیکنڈ بھی آئیں گے تو انہوں نے الیکشن جیتا.
واقعی میرے لیے بھی بڑا سرپرائز تھا.
عتیق ملک صاحب بھی ہمارے ساتھ ہیں. عتیق ملک صاحب نے بھی میرا سوال سن لیا ہوگا اور اس کے متعلق آپ کیا کہتے ہیں؟
بسم اللہ الرحمن الرحیم. سب سے پہلے تو میں ای آواز اور ساز و آواز کا مشکور ہوں کہ آج انہوں نے ہمیں اپنے خیالات جو ہیں اپنے ویور سے اور سامعین سے شیئر کرنے کا موقع دیا. میں سوال تو آپ کا نہیں سن سکا.
سوال یہ تھا کہ جگبیر سنگھ جو ہیں این ڈی پی کے, وہ 13% ان کی پاپولرٹی تھی این ڈی پی کی اور اب 21% ہے, تو وہ کیا یہ جو ان کی پاپولرٹی بڑھی ہے اس کا اثر لبرل پارٹی پہ پڑے گا یا نہیں پڑے گا؟
دیکھیں نیک صاحب, بات یہ ہے کہ سب سے پہلے تو میں اس بات کو لوں گا کہ جگمیت سنگھ جو ہے این ڈی پی کو ریپرزینٹ کر رہے تھے اور 13 پہ سٹینڈ کر رہے تھے.
جی جی.
کیا وجہ کیا ہوئی کہ وہ ایک دم جمپ کر کے 20 پہ چلے گئے؟
جی جی.
اٹس اے بگ ڈفرنس. میں کیا جو ہم سیناریو دیکھتے ہیں تو میں یہ سمجھتا ہوں کہ اس کے دو وجوہات ہیں. اور پہلے ہم اگر ان کو دیکھیں تو پھر شاید ہم اس کو انالائز کر سکیں کہ اس کا امپیکٹ جو ہے وہ ہم کہاں پر دیکھتے ہیں, لبرل کو دیکھتے ہیں یا کہیں اور دیکھتے ہیں. تو میرے نزدیک جب یہ کیمپین لانچ ہوئی تو کیمپین جو تھی بڑی سموتھ تھی, اور اس وقت تک جو مین سٹریم پارٹیز ہیں جن میں آپ کی لبرل, کنزرویٹیو اور کیوبک سے جو ہے اور یہ این ڈی پی جو ہے وہ ایک بالکل سموتھ جو ہے انہوں نے ٹیک آف کیا تھا. لیکن بدقسمتی یہ ہوئی کہ جو کیمپین نے اپنا رنگ بنایا تو اس میں ہمارے ہاں جو ہے وہ اس وقت جو اسپیشلی جسٹن ٹروڈو کو جو ہے وہ ٹارگٹ کیا کنزرویٹیو کے شیر نے. اس سے جب انہوں نے ٹارگٹ جسٹن ٹروڈو کو کیا تو اس سے ایک جو ہے نا فضا اس میں چینج آئی. آپ نے دیکھا کہ پھر جو ہے وہ جواب الجواب کا سلسلہ چلا. ایک تو ان دو پارٹیز کو جب جواب الجواب چل رہا تھا تو تیسرا جو تھا وہ آبویسلی اس میں این ڈی پی تھی جو کہ تیسرے نمبر پر پہلے سے موجود تھی. ایک تو جو ہے اس بات نے ٹریگر کیا کہ جب دو پارٹیاں مین سٹریم پارٹیاں جو ہیں وہ ایک دوسرے پر جواب الجواب جو ہے وہ ذاتیات پر اور جو ہے بہت جسے آپ کہیں گے آپ کا میڈیا نے ڈرٹی کیمپین کا بھی نام جس کو دیا, اس کی وجہ سے میں سمجھتا ہوں کہ سافٹ اسپوکن کے طور پر سامنے آئے جگمیت سنگھ.
جی جی.
اور اس چیز نے ان کو ایج دیا اور انہوں نے ایک دم جو ہے وہ اس میں جو ہے وہ سامنے آئے. اور دوسری پھر جو میں ایک چیز محسوس کرتا ہوں کہ اس پوری کیمپین کے اندر آپ کو اس میں تو کوئی شک نہیں کہ کینیڈا میں جو ایک مڈل کلاس ہے وہ ایک بہت بڑی کلاس ہے.
جی جی.
دیکھیں یہاں پہ جو مڈل کلاس سے اوپر کی کلاس ہے وہ تو ایک بڑے لمیٹڈ مارجن میں ہے. اب جو مڈل کلاس کو اٹریکٹ کرنا تھا چاہیے تو یہ تھا کہ لبرل پارٹی جو ہے وہ اس پہ فوکس کرتی, لیکن انہوں نے فوکس لوز کیا اور اس گیپ کو بھی فل کیا جگمیت سنگھ کی پرسنالٹی نے, اور انہوں نے پروف کیا کہ آئی ایم ریپرزینٹنگ دا مڈل کلاس.
جی جی.
تو یہ ان ساری چیزوں کو جو ہے وہ میں سمجھتا ہوں نے امپیکٹ کیا. اب جب ان چیزوں نے امپیکٹ کیا تو آبویسلی اس کا جو آپ کہہ لیں کہ نشانہ بنا یا جو وکٹم پارٹیز آئیں ان میں سر فہرست لبرل ہے.
جی 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 جی.
اس وجہ سے کہ جو لوگ لبرل کو پسند کرتے ہیں
جو مڈل کلاس کے لوگ ہیں
وہ زیادہ تر وہ اور امیگرینٹ وہ, اور اب آپ دیکھ لیں کہ جگمیت سنگھ کی جو پرسنالٹی ہے وہ ڈوئل ایج پہ گئی.
جی جی.
ایک تو وہ اس حوالے سے مڈل کلاس کے اور دوسرے امیگرینٹ جو پاپولیشن ہے اس کے حوالے سے.
جی جی جی.
آپ کا کیا خیال ہے پروفیسر صاحب اس بارے میں؟
مسئلہ یہ ہوتا ہے کہ یہ جو نیشنل پولز ہوتے ہیں یہ آپ کو پاپولیرٹی دیتے ہیں نیشنلی, ٹھیک ہے. اس حساب سے اگر آپ بلاک کو دیکھیں, بلاک کا بکوا, تو وہ ان کی پاپولیرٹی بہت کم ہے. لیکن عین ممکن ہے, گمان میرا یہی غالب ہے کہ بلاک جو ہے وہ این ڈی پی سے زیادہ سیٹ لے جائے گا, ٹھیک ہے. ہاں, تو ہوتا یہ کہ آپ کی جو یہ جو پاپولیرٹی ہوتی ہے یہ پورے ملک میں پھیلی بھی ہوتی ہے, جو کہ نیچرلی الیکٹورل ایڈوانٹیج میں ٹرانسلیٹ نہیں ہوتی. اگر آپ کے 18% ووٹ ہیں تو وہ پورے ملک میں 18% ہیں, وہ کہیں اتنے نہیں ہوتے کہ آپ کو سیٹیں ملنا شروع ہو جائیں. این ڈی پی کو سیٹس ملتی ہیں شہروں میں جہاں لیبر اسٹرانگ ہوتی ہے, جہاں یونیورسٹی ہوتی ہے,
ہیملٹن وغیرہ,
لیبر جہاں اسٹرانگ ہوگی, جہاں یونیورسٹی ہوگی, یونیورسٹی کے ارد گرد ان کو سیٹیں مل جاتی ہیں. ان کا جتنا نقصان جہاں یہ سیٹیں لوز کریں گے کبیک میں اگر, اور وہ بلاک لے لے گا, تو وہ فرق زیادہ ہوگا. لیکن یہ جو پاپولیرٹی ان کی بڑی ہے, آئی ڈونٹ تھنک دیٹ اٹ وڈ ریزلٹ ان اٹ ول ٹرانسلیٹ ان ٹو مور سیٹس. جو سیٹس ان کو ملی تھیں وہ جن کی سب سے بڑی وکٹری تھی وہ جیک لیٹن کے ساتھ تھی. وہ جیک لیٹن کی جو وکٹری تھی وہ کبیک میں تھی, اس کو انہوں نے کہا لبون جاک, یا وہ اچھا جیک, اور اس کی وجہ سے ان کی سیٹیں بہت آگے چلی گئی تھیں. تو ابھی جو یہ آئی تھنک 20-35 کے درمیان میں ان کی سیٹیں آئیں گی.
لطافت بھائی, آپ اس کے بارے میں کچھ
دیکھیں. یہ بات انہوں نے اچھی کی ہے کہ ایک تو جیک لیٹن کی بات کی ہے اور آپ بات کر رہے ہیں جگمیت سنگھ کی. تو پہلی تو بات یہ ہے کہ جگمیت سنگھ جو ہیں لیڈرشپ رول میں آئیں, اور اب ان کے متعلق باتیں بھی ہو رہی ہیں کہ ایک انٹیلیجنٹ لیڈر ہیں وغیرہ وغیرہ, اور اس کے ساتھ ساتھ انہوں نے ایک نئی کنٹروورسی تو میں نہیں کہوں گا, ایک نیا آئیڈیا پیش کیا ہے کہ ہم لبرل پارٹی کے ساتھ مل کر کوالیشن گورنمنٹ بنانا چاہیں گے. لیکن اس بات کو ہم بعد میں ڈسکس کر لیں گے, ابھی تو وہ لمحہ آئے گا جب رزلٹ سامنے آئیں گے. لیکن میں یہ بات کہنا چاہ رہا ہوں کہ جیک لیٹن کی جو بات کی تھی, تو یہ 2011 کے الیکشن کو اگر آپ ذہن میں رکھیں, اور 2011 کے الیکشن سے ہم 2015 اور اب 2019 میں آئیں گے, تو میں ایک بات کہنا چاہتا ہوں کہ یہاں جو اوپینین پول ہوتے ہیں وہ شروع میں جو ہوتے ہیں وہ اوپینین بلڈ کرنے کے لیے ہوتے ہیں, اور پھر بعد میں اس کے حقائق کے بہت قریب آ جاتے ہیں. تو 2011 میں سارے اوپینین پول نے کہا کہ این ڈی پی از لیڈنگ. تو این ڈی پی نے جو ہے مار کا سرو کیا کیوبیک کی, آلموسٹ 90% سیٹیں وہ جیت گئے, اور اوور آل انہوں نے 2011 میں 103 سیٹیں جیتی. لیکن کیوبیکرس نے یہ محسوس کیا, اچھا وائی کیوبیکرس وینٹ ود جیک لیٹن اینڈ این ڈی پی, جب اوپینین پول یہ کہہ رہے ہیں کہ کنزرویٹو پارٹی کو اگر روکنا ہے تو این ڈی پی کو, لوگوں نے بھی سوچا کہ این ڈی پی کو ووٹ دیں گے تو یہ پاور میں آ جائیں گے, اور کنزرویٹو کو مائنارٹی بھی نہیں ملے گی, میجارٹی بھی نہیں ملے گی وغیرہ وغیرہ. اس سلسلے میں لبرل پارٹی کو بہت نقصان ہوا, کہ اس لیے کہ لبرل پارٹی کے بہت سے لوگ این ڈی پی کی طرف چلے گئے. تو اوور آل این ڈی پی کو 103 ووٹ ملے, اور اس وقت جو تھے 308 کی ہماری پارلیمنٹ کی کیپیسٹی تھی, اور 155 ووٹ چاہیے ہوتے تھے مائنارٹی گورنمنٹ کے لیے. کنزرویٹو کو فائدہ ہوا کہ انہوں نے 166 ووٹ حاصل کیے, سیٹیں جیتی, اور اس سے انہیں میجارٹی مل گئی. تو کیوبیکرس کو یہ اندازہ ہوا کہ ہم تو ان کا راستہ روکنے کے لیے این ڈی پی کی طرف جا رہے تھے, وہ تو راستہ اتنا کھلا کہ ان کو تو اسٹیون ہارپر کو تو میجورٹی مل گئی. اگلا جب الیکشن 2005 ہوا تو وہاں جو ریزلٹ آیا تو این ڈی پی کی سیٹیں پچھلے الیکشن میں صرف 44 رہ گئیں, اور اسی کا جو کیوبیکر کے فیصلے کا جو نتیجہ ملا اس کا فائدہ لبرل کو ہوا, اور آپ نے دیکھا کہ لبرل نے سب سے زیادہ کیوبیک میں سیٹیں جیتی, اور جسٹن ٹروڈو کو میجورٹی مل گئی 184 سیٹ کے ساتھ. یہ ہے, میں بات کر رہا ہوں 2015 کی. لیکن آج دیکھنا یہ ہے کہ اب جگمیت سنگھ ایک نئے لیڈر ہیں, اسی طرح آپ کے کنزرویٹو کے بھی نئے لیڈر ہیں, تو اس انہوں نے کس حد تک امپیکٹ کریٹ کیا ہے وہ تو اب رزلٹ بتا دیں گے تھوڑی دیر میں. لیکن بہرحال اب دیکھنا پڑے گا. لیکن اب اس وقت جو الیکشن ہوئے ہیں, اب ہم 2011 کی بات کی, 2015 کی بات کی, اب 2019 کی جب ہم بات کرتے ہیں, تو پورے الیکشن کیمپین میں اوپینین پول بڑے برابر رہے ہیں. کبھی کسی کے 31 ہو گئے تو کسی کے 30, کبھی 32, 33, نیک اینڈ نیک رہا ہے. لیکن اب पोल बनाने वालों का भी इम्तहान है कि वो किस हद तक उन्होंने जो प्रोजेक्शन की है वो किस हद तक।
लेकिन जावेद सईद साहब आप मुस्कुरा रहे हैं, आपने मेयर का इलेक्शन भी लड़ा
जी जी
मार्कम से
जी,
आपने मार्कम में आपने कैंपेन भी देखी होगी और वहाँ पे आप शामिल भी रहे होंगे, तो क्या समझते हैं कि मार्कम जो है वो इस लेबर पार्टी जो है वहाँ पे अपनी सीटें निकाल लेगी?
जनाब लियाकत साहब, मैं आपका माइक दो मिनट के लिए छीन रहा हूँ आपसे, क्योंकि रेडियो का टाइम हमारा इस वक्त अख्तिताम को पहुँच रहा है। तो साजो आवाज रेडियो सुनने वाले भाई, आप लोगों से हम तमाम की जानिब से अल्लाह हाफिज। ई आवाज़ टीवी पे आप हमें वॉच करेंगे टिल द एंड, जब तक हमारे सारे रिजल्ट्स ना आ जाएं, यहाँ पर मिठाइयाँ ना बट जाएं यहाँ पर, तो उस वक्त तक हम आपके साथ
आएंगे भाई।
नहीं, 9:30 से लेके 10 के अंदर अंदर सारी चीज़ें हमें पता लग जाएंगी। और लता फसीदी की साहब, आपका बहुत बहुत शुक्रिया। जनाब जावेद सैयद साहब एनालिस्ट है मार्कम में, एंड आपका बहुत बहुत शुक्रिया। जनाब राणा सुहेल साहब, मैं आप लोगों को रेडियो पे खुदा हाफिज़ कह रहा हूँ भी। डॉक्टर मुर्तजा हैदर साहब आपका बहुत बहुत शुक्रिया। मलिक साहब भाई आप लोग, आपका बहुत बहुत शुक्रिया। एंड लियाकत मलिक साहब आपका बहुत बहुत शुक्रिया।
की
मलक साहब
और माजिद भाई आपका भी बहुत बहुत शुक्रिया।
नहीं ये गलती हो गई, आपके पसंदीदा आपके पसंदीदा जनाब लियाकत मलिक साहब, आपका बेइंतहा शुक्रिया। एंड काफी दूर दूर से लोग आए हमारे पास रेडियो पे, हम आप लोगों को खुदा हाफिज़ कहते हैं।
तरफ से आप सबका शुक्रिया, हम सबको आपने बुलाया।
वोटिंग करा लो ताकि ये तो पता चल जाए कि वो पॉपुलर हरदिल अजीज है भी या नहीं।
जहाँ पे आप बैठे हैं ना, इसका मतलब है कि मैं पसंदीदा हूँ।
जाकत मलिक साहब, एक बात मैं ये कहना चाहता हूँ, यहाँ पर तो लोग घर खरीदना चाहते हैं, मिसाल के तौर पर लोग कहते हैं हम टोरंटो में रहना नहीं चाहते, मिसिसागा में रहना चाहते हैं, तो हेड ऑफ फैमिली जो होता है वो सबको इकट्ठा करता है, हाँ भाई बताओ मिसिसागा में जाना है या नहीं जाना। तो अगर वो मेजोरिटी जिस ये शहर के लिए हो जाती है तो घर वहीं ले लेते हैं।
जी जी
लताफत साहब, एक दिन की बात है, कहने पे क्या है। ई आवाज टीवी, कीप ऑन वॉचिंग ई आवाज टीवी। ई आवाज टीवी पे हमारे साथ रहिए आप टिल द एंड ऑफ द इलेक्शन नाइट, एंड देन जो भी पार्टी आएगी ऑल द बेस्ट टू देम।
जी जावेद सैयद साहब, ये जो है ना, इन्होंने जो पंगा ले लिया ना हमसे, तो वो बाद में बात करेंगे। तो बहरहाल वो जो आपसे सवाल था कि मार्कम में क्या सिचुएशन है।
मार्कम में तो वैसे जो जनरली स्पीकिंग, तो हमारे जो दो राइडिंग हैं
जी,
एक है 407 की जो साउथ में है और एक 407 के नॉर्थ में जो मार्कम यूनियन मिल की राइडिंग है
जी जी।
अब उसमें तो हमारे जो पिछले दफा इलेक्शन में वहाँ पर जो आप आए थे साहब, वो इलेक्शन लड़ रहे हैं मिस्टर बॉब सुरैया।
अच्छा।
और वो उनका, उन्होंने बहुत अच्छी अपनी जगह बना रखी है और वो हमेशा बड़े ही एक्टिव नज़र आते हैं अपनी सारी पिकनिक्स के अंदर, प्रोग्राम्स के अंदर। आई मीन रियली चाइनीज़ लव हिम लॉट।
अच्छा।
हालांकि इससे पहले एक दफ़ा इन्होंने इलेक्शन लड़ा था, प्रोविंशियल इलेक्शन लड़ा था साउथ ऑफ 407 से, वो हार गए थे, लेकिन फिर आके यहाँ जीते और ये वाहिद आदमी था, आप ये समझ लीजिए कि उस वक्त लिबरल पार्टी से ये वहाँ पर जीती है, कंजर्वेटिव पार्टी से ये वहाँ जीते थे सारी पूरी, जबकि पूरा ब्लॉक जो था लिबरल पार्टी का आ गया था। तो एक तो ये बात है, दूसरी बात ये है कि ये जो राइडिंग थी, जो साउथ की जो राइडिंग है 407 साउथ में, इसमें जॉन मैकालम जो बहुत बड़ा लिबरल समझे राइटर और आप जो कुछ भी कहें उसको, उसका बहुत कंट्रीब्यूशन है रहा है पार्टी के अंदर, और वो पहले जीते हुए थे, फिर उन्होंने कुछ अरसे के बाद अपनी जस्टिन ट्रूडो से अपनी खुद शायद किसी वजह से उन्होंने अपने आप को एज एम्बेसडर चाइना चले गए। और यहाँ पर इस राइडिंग के अंदर जो मेरिंग को लाया गया वो डायरेक्टर थी बड़े करीब तरीन प्राइम मिनिस्टर से, बहुत जस्टिन ट्रूडो के बहुत करीब थी
जी जी,
और इसको एकदम यहाँ पर इंजेक्ट किया गया। सब हैरान रह गए कि भाई कोई यहाँ से भी, कोई इस एरिया से भी आपको कोई नहीं मिला, हालांकि बड़े लोग लिबरल पार्टी के वहां पर जो है वो है लॉयलिस्ट है, लेकिन उन्होंने इस सीट को बचाने के लिए वहां से मैरी इनको ऑटवा से भेजा और फिर सबने ही साथ दिया और वो सीट जो थी बहरहाल सिक्योर की गई लिबरल पार्टी के लिए। तो ये तो मार्कम की सूरत हाल है आज की डेट में, लेकिन मेरा अपना जाती ख्याल ये है कि हम किसी गिनती में नहीं आते हैं हकीकत में देखा जाए तो, क्योंकि हमारी अभी हम अभी शर्म आती है कहते हुए हम अभी तक हमालगिरी कर रहे हैं हम लोगों के घरों पे पॉम्फलेट बांट रहे हैं या लोगों को हम ये बता रहे हैं कि साहब ये मिन हाओ और चिन हाओ इन लोगों को आपने वोट देना है, जो बुरी बात नहीं है लेकिन ये है कि कतन ही नोटिसेबल कम्युनिटी नहीं रही है। कम अज कम मैं इसको बवाजे इसको बबांगे धौल कहता हूँ
काबिल एहतराम है। यही तो डाइवर्सिटी है कि अगर मैं इलेक्शन में आऊं तो मेरे साथ हर कम्युनिटी का शख्स खड़ा हो, और अगर मार्कम में या यहाँ कहीं और कोई और कम्युनिटी है तो अगर मैं भी उसको सपोर्ट कर रही हूँ तो दिस इज नॉट एन हार्म,
दिस इज नो हार्म। हमने तो किया है पहले पिछली इलेक्शन में, हमने मेरिन को
बहुत जबे सैयद साहब का ये मतलब है कि हम सोफों में धंस के हाँ। चाय की प्याली के सिगरेट के मरगोले लेते हुए हम बाहर नहीं निकलते, हम हमारी जो वोटिंग है हमारी 5-6% से वोटिंग बढ़ती नहीं है।
अच्छा अब हाँ वोट डालने ये मैं तो आज के प्रोग्राम में बार बार यही कह रही हूँ कि वोट डालें मैं, बल्कि यहाँ डॉक्टर मुर्तजा हैदर एक दफा फिर से मैं शुक्रिया अदा करना चाहती हूँ कि आज हमारे स्टूडियो में जो लोग यहाँ पे मौजूद हैं, ये लाइव एंड एक्सक्लूसिव इलेक्शन कैनेडा ट्रांसमिशन है जो रात देर तक चलेगी और खाने पीने में भी हम आपको भी साथ शामिल करते हैं। लताफत सिद्दीकी साहब पोलिटिकल एनालिस्ट एंड एडिटर हमारे साथ कैनेडियन एशियन न्यूज से तशरीफ फरमा है, आपका बहुत शुक्रिया। ये तमाम कोशिश और काबिश जनाब लियाकत नवाज मलिक साहब की है।
पसंदीदा कौन है यार?
उस पे तो इलेक्शन होगा हम तो अपोजिशन के आरफा जी हम तो सारी जिंदगी अपोजिशन में रहे हैं तो हम तो इलेक्शन चाहेंगे अगर अगर इलेक्शन हो जाए
हाँ
और इनको ज्यादा वोट मिल जाए।
लताफत भाई एक बात का तो मैं मुझे लगता है कि ये पसंदीदा है,
चलिए
क्योंकि मैं 13 साल पीछे जाती हूँ तो एक जगह मुझे लियाकत भाई खड़े नजर आते हैं तो लताफत भाई साथ थे, आज 770 पे तशरीफ आए हैं तो लताफत भाई को लियाकत भाई लेके आए हैं। तो अगर लताफत भाई की पसंदीदा शख्सियत है यानी लियाकत भाई अगर आप लताफत भाई का साथ इतना स्ट्रांग है तो मेरा ख्याल है फिर आप सबके पसंदीदा
अल्लाह ताला जनन से
हमने कंसीड कर दिया विथड्रॉ कर
दिया जब मुजफ्फर भाई की डेथ हुई वफात हुई तो मुझे जो इतला मिली वो लताफत सिद्दीकी साहब ने
और मैंने आपको हॉस्पिटल में आप दोनों को इकट्ठे ही देखा
था। लताफत भाई मेरे साथ थे।
आज के प्रोग्राम में हफीज खान साहब तशरीफ रखेंगे, पॉलिटिकल एनालिस्ट हैं, फाउंडिंग मेंबर ऑफ पीटीआई हैं, लेटेस्ट कनाडा इलेक्शन रिजल्ट्स के बारे में। राणा सोहेल साहब चीफ एडिटर हैं उर्दू खबरनामा के साथ आप तशरीफ फरमा हैं। मोहम्मद मलिक साहब जो पॉलिटिकल एनालिस्ट हैं बैरिस्टर हैं।
मोहम्मद अतीक मलिक
मैंने क्या कहा आरफा मलिक
मोहम्मद मलिक का है
मोहम्मद अतीक मलिक साहब तो शरीफ फरमाए। अच्छा मैंने आरफा मलिक का है तो सारे हंसे हैं इसकी मुझे वजह
नहीं नहीं कोई ऐसा नहीं जी जैसी
आरफा मलकुल मौत
एंड हमारे साथ जनाब जावेद साहब भी तशरीफ रखते हैं और मार्कम से कम्युनिटी एक्टिविस्ट भी मैं इनको कह सकती हूँ एंड आई डेफिनेट
रिश्ता भी हमारा
पुराना एग्जैक्ट माजिद भाई से मुलाकात कराने वालों में से भी आप ही हैं आई नो
लेकिन माजिद भाई से हमारा तो जन्म
माजिद भाई से हमारी मुलाकात आज से 14-15 साल पहले आप ही ने करवाई थी। स्कूल ऑफ बिजनेस मैनेजमेंट से जनाब मुर्तजा हैदर हमारे साथ तशरीफ रखते हैं। मुर्तजा हैदर प्रोफेसर एंड टेड रॉजर्स स्कूल ऑफ मैनेजमेंट के साथ डॉक्टर साहब राइटर भी हैं, हफिंगटन पोस्ट में लिखते हैं, नेशनल पोस्ट में लिखते हैं, टोरंटो के अखबारों के साथ साथ अंग्रेजी में डॉन न्यूज़पेपर के साथ भी लिखते हैं। वी आर डेफिनेटली प्लीज टू हैव हिम हियर। डॉक्टर साहब क्या लग रहा है सीटें किधर को जा रही हैं, क्या सूरत हाल है, किधर झुकाओ किधर लग? ये पार्टी क्यूबैक हुआ जो है ना वो तो मेरा ख्याल है क्यूबैक वालों की ईद हुई हुई है।
वो होता ही है ना इस दफ़ा जो है मुझे ये लग रहा है कि ये इलेक्शन जो है ना ये बड़ी ईद की तरह के इलेक्शन है कि इस दफ़ा आपको गाय में हिस्सा डालना पड़ेगा। पूरी गाय किसी के हिस्से में नहीं आ रही, तो ये हिस्सा डाल के ही जिसकी भी हुकूमत बनेगी बनेगी। और जो सीबीसी है कैनेडियन ब्रॉडकास्टिंग कॉरपोरेशन, उनके यहाँ पोल ट्रैकिंग का बड़ा एक अच्छा निज़ाम है, उन्होंने परफेक्टेड इट टू ऑलमोस्ट टू द आर्ट टू साइंस। उसमें लग ये रहा है कि उनके उनके अदाद व शुमार के मुताबिक लिबरल्स की सीटें ज़्यादा होंगी, मेजॉरिटी तक शायद ना पहुँचे, लेकिन अगर उनकी गाय में हिस्सा पड़ जाए एनडीपी का जो, तो उनकी सीट्स फिर मेजॉरिटी तक आ जाएंगी। कंजर्वेटिव्स का नज़र नहीं आ रहा। दूसरी बड़ी बात यह कि कंजर्वेटिव्स ने चूँकि क्यूबेक से झगड़ा किया और एसएनसी लावालैन के मामले में उनकी स्टैंस बहुत शदीद था, जिसका आपने मुजाहरा लीडरशिप की डिबेट में भी देखा कि ब्लॉक के लीडर्स जो थे वो असद नाखुश थे, उन्होंने दे कॉल देम आउट। तो ऐसा नहीं है मुमकिन कि एनडीपी या क्यूबेक पार्टीज जो हैं वो पीसी के साथ जाएं। तो इस गेम में उनकी गाय में कोई हिस्सा डालने को तैयार नहीं हो रहा, तो वो गाय पूरी नहीं पड़ रही। तो लग यही रहा है कि जो लिबरल्स हैं दे विल कम आउट इवन दो स्लाइटली वीकर देन द लास्ट टाइम अराउंड, बट दे शुड बी इन अ गुड पोजीशन टू मूव फॉरवर्ड। और गवर्नर जनरल के दफ्तर घर तक का जो वो सफर है वो इन्हीं के हिस्से में आता लगता है। लेकिन
डॉक्टर साहब 170 सीट्स दरकार हैं गवर्नमेंट बनाने में
जी,
तो अगर 170 में आज की जो प्रोजेक्शन है, आज की प्रोजेक्शन के मुताबिक लिबरल 137, कंजर्वेटिव 124, पार्टी क्यूबेक 39 एंड एनडीपी 35
जी।
यहाँ पर जो है मुझे ना पार्टी क्यूबेक वा की 39 एंड एनडीपी की 35 पे थोड़ा सा शक है, क्या कहते हैं आप?
मतलब शक का तो इलाज किसी के पास नहीं,
मगर मुझे डाउट डॉक्टर से पूछा जा रहा है भाई।
मुझे डॉक्टर साहब मुझे डाउट है कि ये पार्टी क्यूबेक वा एनडीपी इतनी सीट्स ले जा सकते हैं।
एनडीपी आई थिंक क्यूबेक में जो वोट डलेगा वो लिबरल्स को और ब्लॉक को डलेगा, ब्लॉक क्यूबेकवा को, और इसमें एनडीपी और दूसरों की दाल शायद ना गले। इट वुड बी वेरी ऑड टू सी एनीवन मेकिंग एनी सिग्निफिकेंट हेडवे और इनरोड्स इनटू क्यूबेक। तो जो इस वक्त टसल होगी वो क्यूबेकर्स के हाथ में है, असल में उनको ये फैसला करना है कि वो लिबरल्स को गवर्नमेंट बनाने देंगे या नहीं देंगे। अगर वो ब्लॉक को मजबूत करते हैं तो लिबरल्स की गवर्नमेंट जो है बनने में मुश्किल होगी। अगर वो लिबरल्स को वोट देते हैं, 5-10 सीटें इधर उधर कर दें, देन दे वुड एनेबल द लिबरल्स। दूसरी जो बड़ी चीज़ है वो आप ईस्टर्न क्यूबेक को, ईस्टर्न जो कनाडा है वहाँ लिबरल्स ने स्वीप किया था 2015 में, ठीक है, नोवा स्कोशिया, न्यू ब्रंसविक और आगे तक, वो भी उसमें भी 2-3 सीटें इस वक्त खतरे में पड़ी हुई हैं, ठीक है, जहाँ लिबरल इनकम्बेंट्स जो हैं दे डिसाइडेड नॉट टू रन। तो वो इलाका भी 2-3 सीटों को खतरे में डाल रहा है। क्यूबेक में अगर आपकी 5-1 सीटें कम हो गई तो लिबरल्स के लिए मुश्किल बन सकती है। मगर आप लिबरल्स के 137 में एनडीपी को डाल दें 35 सीटें, तो भी थोड़ी सी ब्लॉक की मदद की ज़रूरत पड़ेगी। तो ये मैं इसलिए कह रहा हूँ कि ये मुझे ये इलेक्शन जो हैं वो बड़ी ईद की तरह लग रहे हैं, इस गाय में हिस्सा डालना पड़ेगा।
ये डॉक्टर साहब मेरा एक सप्लीमेंट्री क्वेश्चन है, क्या आप समझते हैं कि ये जो भी हुकूमत बनेगी ये लंबी उम्र वाली होगी, 4 साल पूरे करेगी या नहीं करेगी, क्योंकि उसके ऊपर बजट्स आने हैं, उसके ऊपर एंडोर्समेंट्स आनी है, तो ये सारा क्या समझते हैं?
अब आई डोंट थिंक आप लोग तो मुझसे ज़्यादा रहे हैं यहाँ कैनेडा में, मुझे नहीं लगता कि एक कंजर्वेटिव गवर्नमेंट जो पहले थी जो अपने पूरा नहीं कर सकी, तो 15-20-25 सालों में तो सारी गवर्नमेंट्स अपना टेन्योर पूरा किया, चाहे माइनॉरिटी हो या ना। इवन स्टीवन हार्पर वाज रनिंग अ माइनॉरिटी गवर्नमेंट एंड ही कंप्लीटेड टेन्योर। तो वो ट्रेडिशन यहाँ नहीं है लात खींचने का, क्योंकि पीपल रियलाइज के जब इस तरह की अनसर्टेंटी हो लोगों के दिमाग में, जब पूरी कौम फैसला ना कर सके, तो वो बार बार लोगों को तंग नहीं करते कि दोबारा वोट में जाओ और दोबारा से इलेक्शन डालो। व्हेन दे रियलाइज दैट देयर इज अ लैक ऑफ कंसेंसस, देन दे ट्राई टू वर्क इट आउट रादर देन फोर्सिंग अनदर सेट ऑफ इलेक्शंस।
2006 में एक इलेक्शन हुआ था, 2006 में इलेक्शन हुआ था माइनॉरिटी गवर्नमेंट, फिर 2008 में हुआ, फिर 2011 में हुआ, तो इस वास्ते वो तो 2-3 साल के बाद जाती रही ना, इसलिए मैं पूछ रहा हूँ
जी। लेकिन देखिए वो इस वक्त बड़ा मसला है नहीं, इस वक्त मुझे कोई यानी फंडामेंटल इशू नज़र नहीं आ रहा, ठीक है। जो बड़े चैलेंजेस हैं कनाडा के वो ये हैं कि हमारी जो इकोनॉमिक ग्रोथ है वो अटकी हुई है 1.5-2% पे जीडीपी ग्रोथ रेट, और हमारी जो इनोवेशन पाइपलाइन है वो भी इतनी स्ट्रांग नहीं है. तो हमारा जो रिलायंस है अभी भी 70-80% ऑफ कैनेडियन इकोनॉमी इज जस्ट एक्सपोर्ट्स टू अदर कंट्रीज, और उसमें जो हमारा लार्जेस्ट ट्रेडिंग पार्टनर है वो यूएस है. तो जो बड़े मसले थे वो नाफ्टा की रिनिगोशिएशन थी, वो तो लिबरल्स ने कर ली, ठीक है. जो जो बड़े मसाइल थे वो तकरीबन हल हो चुके हैं. अब सवाल ये पैदा होता है कि अगले 5-4 बरसों में आपके बड़े मसले कौन से आ रहे हैं. कोई कॉन्स्टिट्यूशनल मसला नहीं है, ठीक है. जो बड़े हैं वो जो बड़े मसले हैं, मसलन जो जो ऑयल पाइपलाइंस हैं, ये बड़ा कहानी है. अल्बर्टा की ग्रीवेंसेस जो हैं, दैट आई सी एज अ वेरी बिग इशू. अब तक हम क्वेबेक के ग्रीवेंसेस से डील करते रहे, आई थिंक नाउ वी हैव कम टू अ स्टेज के अल्बर्टन्स जो हैं वो इस बात पर नाला हैं कि जो एसेट्स उनको नेचर ने दिए हैं वो बाकी मुल्क जो है वो उनको एक्सप्लॉयट नहीं करने दे रहा, राइट. ब्रिटिश कोलंबिया कहता है कि आपने पाइपलाइन नहीं बनानी, और तरह तरह के लोग जो हैं वो मसाइल खड़ा कर देते हैं. तो इन हालात में ये फैसला करना कि अगले 5-4 बरसों में बड़े मसाइल क्या होंगे, आई थिंक द बिगर इशू वुड बी फ्रॉम वेस्टर्न पार्ट ऑफ कैनेडा दैन ईस्टर्न पार्ट ऑफ कैनेडा. एंड एट द सेम टाइम हाउ डू वी गैल्वनाइज आवर इकॉनमी. और दूसरी जो बड़ी चीज़ आपको देखने वाली वो ये कि हम बड़ी, कैनेडा इज एन एजिंग सोसाइटी, ठीक है. तो पहली मरतबे कैनेडा की तारीख में सीनियर्स हैव आउट नंबर्स यंग. तो यानी वो लोग के जो 65 की उम्र से ज़्यादा के हैं उनकी तादाद कैनेडा में अब उन लोगों से ज़्यादा हो गई है कि जो 15 साल से कम उम्र के, विच मीन्स दैट द लेबर फोर्स इज श्रिंकिंग, ठीक है. तो हमारी रिलायंस इमिग्रेशन पे बढ़ेगी, कम नहीं होगी, ठीक है. कॉन्फ्रेंस बोर्ड ऑफ कैनेडा रिलीज्ड अ वेरी कॉम्प्रिहेंसिव रिपोर्ट. उन्होंने बताया कि अब से 2030 तक द नंबर ऑफ पीपल वी विल, हम जो हम यूनिवर्सिटी से ग्रेजुएट करेंगे वो होंगे तकरीबन 11.9 मिलियन. जो इकोनॉमी को चलाने के लिए हमें लोग चाहिए वो तकरीबन 13.5 मिलियन. तो वो जो 1.5-2 मिलियन वर्कर्स की कमी है उसकी, उसको उसी सूरत पूरा किया जा सकता है कि देन यू एनहांस इमिग्रेशन. जो हमारी नेट इंक्रीज है 3.7 मिलियन वर्कर्स की बिटवीन नाउ एंड 2030, दैट इज आल्सो ड्यू टू इमिग्रेशन. तो आई थिंक अल्बर्टा इमिग्रेशन कंपेटिटिवनेस, हाउ टू डील विद इकॉनमी इन अ रैपिडली एजिंग सोसाइटी, ये मसाइल होंगे जो अगली गवर्नमेंट को.
तो जहां तक मैं समझाऊं डॉक्टर साहब, ये सीधे सीधे जुबान में कि 2030 तक हमें इमिग्रेंट्स की जरूरत रहेगी, ये लाजमी बहुत ज्यादा रहेगी. इसके बाद का बाद में पता चलेगा, लेकिन 2030 तक का जरूरत रहेगी.
जी जी, 3-5 लाख इमिग्रेंट्स आपको चाहिए
जी. ख्वातीनो हजरात, हमारे साथ हफीज खान साहब भी तशरीफ फरमा है. हफीज खान साहब का इंट्रोडक्शन में इस तरह करा सकता हूँ कि ये पंजाब यूनिवर्सिटी की स्टूडेंट्स यूनियन के सदर रहे हैं, और जब ये सदर थे उस वक्त जावेद हाशमी साहब जो हैं वो जनरल सेक्रेटरी थे स्टूडेंट्स यूनियन के, हमारे सीनियर हैं. और एक और इनका तारुफ यह है कि जब 23 साल कबल इमरान खान साहब और उनके कुछ दोस्तों ने यह इरादा किया कि पाकिस्तान तहरीक इंसाफ की बुनियाद रखी जाए, तो उनमें जो सबसे ज़्यादा सियासी तौर पर मुतहरिक थे उनमें हफीज़ खान साहब थे. और हफीज़ खान साहब जो थे ये बानी अरकान में शामिल हैं, और पंजाब तहरीक इंसाफ के पहले सदर, जो सदर बने तहरीक इंसाफ के पंजाब में, वो हफीज़ खान साहब थे. हफीज़ खान साहब से भी बातें करेंगे, लेकिन अभी हम मलक अतीक साहब से ये पूछना चाहते हैं कि डरम रीजन में जो सीट्स हैं वो कैसे आप देख रहे हैं, कहाँ पे जाएंगी?
अक्सर डरम रीजन में जो है वो इस वक्त 5 सीट्स हैं, और उसमें एजेक्स है, पिकरिंग है, डरम इटसेल्फ एक उसकी कॉन्स्टिट्यूएंसी है, उसके अलावा विटबी है और आशवा है. अगर हम इन पांचों को देखें तो इसमें विटबी की जो कॉन्स्टिट्यूएंसी है उसमें सारे जो है वो नए कंटेंडर्स हैं. बाकी 4 सीटों में जो है वो 2 लिबरल से इनकम्बेंट हैं और 2 जो हैं कंजर्वेटिव से इनकम्बेंट हैं. मैं अगर देखूं इन सारी 5 सीटों को तो उनमें अभी तक जो मुझे चीज़ जो है वो मिली है कोई डिफरेंस मैं देख नहीं रहा, अनलेस के कोई ऐसा कोई अपसेट भी बड़ा होता है آشوا میں جو ہے وہ کنزرویٹو جو ہیں وہ پہلے سے سیٹ ان کی ہے, اور وہاں پہ جو ان کو مقابلہ ہے وہ بنگلہ دیش سے خاتون افروز حسین جو ہیں وہ ان سے مقابلے میں ہیں. این ڈی پی کے بھی جو کینڈیڈیٹ ہیں, لیکن افروزہ حسین جو ہیں وہ آشوا ریجن میں اس طرح سے انفلوئنشل نظر نہیں آئی, اور ان کی کیمپین بھی جو ہے وہ اس طرح سے فرنٹ فوٹ پہ وہ آ کے جو ہے وہ نہیں کھیل سکیں. شاید اس کی وجہ جو ہے وہ یہ ہے, میں سمجھتا ہوں کہ آشوا میں ویسے بھی جو یہ ساؤتھ ایشین کمیونٹی ہے وہ اتنی زیادہ ابھی نہیں ہے, تو مجھے تو کنزرویٹو کی جو ہے وہ سیٹ وہاں پہ لگتی ہے کہ وہ اپنی ریٹین کریں گے.
اچھا,
اسی طرح آپ اگر ایجیکس میں آتے ہیں تو وہاں آپ دیکھیں کہ جو انکمبنٹ ہیں وہ لبرل کے ہیں, اور ہی از لائک فائیو ٹائم فور ٹائم جو ہے وہ سٹنگ ایم پی جو ہیں مارک ہالینڈ جو ہیں, ان کا مقابلہ جو ہے وہ پی سی سے ٹام ڈنگوال جو کہ ایکس پولیس آفیسر ہیں ان کے ساتھ ہے, اور این ڈی پی کی جو ریپرزینٹ کر رہے ہیں آپ کے پاکستانی شوکت ملک صاحب, وہاں جو ہے وہ این ڈی پی کی جو کیمپین ہے وہ بہت پیچھے وہ نہ ہونے کے برابر نظر آئی ہے, اور مقابلہ جو ہے وہ کنزرویٹو اور لبرل کا ہے, چونکہ مارک ہالینڈ جو ہے وہ ان کو یہ ایج حاصل ہے کہ وہ آلریڈی جو ہے وہ ملٹی ٹائم ونر ہیں, اور پھر ان کی جو ایک ان کو یہ ایک اور ایج حاصل ہے کہ جو ان کو اپنے کنٹینڈر ہیں سیکنڈ ٹام ڈنگوال, ان کی جو ہے وہ اس طرح سے اپنی کیمپین جو ہے وہ بھی ایگریسیولی جو ہے وہ لانچ نہیں کر سکے. اس کے ساتھ آپ کا پکرنگ جڑا ہوا ہے, پکرنگ سے جو ہے وہ لبرل انکمبنٹ ہیں, اور ان کے مقابلے میں پاکستانی خاتون ہیں سیما. وہاں دیکھیں اس ریجن میں آپ کے ساؤتھ ایشین کمیونٹی کے جو ووٹ ہیں وہ بہت زیادہ بڑے ہیں, اور پہلے کی نسبت ان کا ایک جو ہے وہ انفلوئنس آ سکتا ہے, لیکن چونکہ وہ سٹنگ جو ہے لبرل کینڈیڈیٹ ہیں تو اس کا بھی انہیں ایج حاصل ہے. وٹبی میں جو ہے وہ سارے نئے لوگ ہیں, اور وٹبی میں آپ دیکھیں کہ کوئی بھی, حالانکہ وہاں پہ جو ہے وہ ہمارے پاس کہہ لیں کہ آپ ایک اچھی خاصی تعداد ہے ساؤتھ ایشینس کی وہاں پہ, تو کوئی بھی کنٹینڈر جو ہے وہ ساؤتھ ایشین کمیونٹی سے ریپرزینٹ نہیں کر رہا. تو میں یہ سمجھتا ہوں کہ اب آپ دیکھیں اگر جو ہے وہ وٹبی سے مجھے لگتا ہے کہ آپ پی سی جو ہے وہ اپنی سیٹ نکال سکتی ہے, باقی جو ہیں وہ لبرل ایجیکس میں سے نکالیں گے, اور آشوا میں پی سی کا ایج حاصل ہے, البتہ پکرنگ میں جو ہے وہ آپ کی ٹف فائٹ ہے.
جی, پروفیسر صاحب نے بہت تفصیل سے ایک بات بتائی, وہ میں لطافت صدیقی صاحب کے ساتھ بھی شیئر کروں گا, اور جو سید صاحب کے تو انہوں نے بڑا ایک تفصیل سے ایک پورے کینیڈا کا جو سینیریو بتایا, لیکن اس سے پہلے کہ ان پہ بات کریں, حفیظ خان صاحب ہمارے ساتھ تشریف فرمائے. حفیظ خان صاحب, رانا سہیل صاحب اور اپنے لطافت صدیقی صاحب, یہ سارے مسساگا سے ہیں. مسساگا میں بھی ہمارے ایم پیز جو ہیں اقرا خالد بھی ہیں اور بھی الیکشن لڑ رہے ہیں, تو یہ میں حفیظ خان صاحب سے یہ سوال کرتا ہوں کہ کیا پوزیشن دیکھ رہے ہیں مسساگا میں اور برمپٹن میں, کیونکہ میں سمجھتا ہوں کہ برمپٹن میں جگمیت سنگھ جو ہے وہ سرپرائز دے سکتے ہیں, کیا کہتے ہیں
جی؟ بڑا کلوزلی کنٹیسٹڈ ہے جی یہ اس مرتبہ سرپرائزنگلی. اگر آپ مختلف رائڈنگز میں دیکھیں تو کنٹیسٹ کافی سخت ہے اور محنت طلب رہا ہے بہت سے کینڈیڈیٹس کے لیے. یہاں پہ پہلی مرتبہ میں کافی دیر سے یہاں پہ الیکشنز دیکھ رہا ہوں, تقریباً اب تو 20 برس ہونے والے ہیں. پہلی مرتبہ کینڈیڈیٹ کی اپنی انٹریکشن ووٹرز کے ساتھ کی اہمیت ہوگی, کیونکہ پارٹیز ایک دوسرے کے بہت قریب ہیں, اور اس میں کینڈیڈیٹس کو بوجھ لے کے چلنا پڑے گا. تو तो जहाँ जहाँ पे जो इनकम्बेंट्स हैं मेनली तो सारे लिबरल्स हैं, बट दिस इज अ टाइम दैट देयर परफॉर्मेंस इज ऑल्सो बींग एवेल्यूएटेड एंड टेस्टेड. सो लेट्स होप जी, मेरी तो अपनी बड़ी वाज़े सपोर्ट है एक पार्टी की तरफ, लेकिन देखते हैं लोग क्या कहते हैं, पीपल विल स्पीक.
जी राणा सोहेल साहब.
सर बात ये है, सबसे ज़्यादा बेनिफिट जाएगा जी इनकम्बेंट्स को. इनकम्बेंट्स को इसलिए बेनिफिट जाएगा, जैसा अभी हफीज भाई ने बताया, हफीजुल्लाह खान साहब ने, कि जो आपका पर्सनल इंटरेक्ट है वो बहुत मैटर करेगा. और पर्सनल इंटरेक्ट जो इनकम्बेंट्स हैं या उस वक्त के जो सिटिंग थे एमपीज, उनका ज़्यादा था, क्लोज था, दूसरे को तो ज़रूरत नहीं थी ना. तो इसलिए ये लोग फंक्शंस भी करते रहे हैं, मीटिंग्स भी करते रहे हैं, पार्टीज में भी आते जाते रहे हैं एक दूसरे की, तो इसलिए इनका वहाँ पर इंटरेक्ट था. तो इसका बेनिफिट तो वो लेगा जो इनकम्बेंट है. तो बाकी रहा तनकीद भी उस पर ज़्यादा होती है जो हुकूमत में होता है. तो ज़ाहिर है कहीं ना कहीं तो आदमी के अंदर कोई कमज़ोरी होती है या किसी का काम रह जाता है, और वैसे भी तनकीद उसी पर होती है जो इम्पावर होता है. तो जब ये दोनों चीज़ें देखें तो दोनों बैलेंस हो जाएंगी. लेकिन जहाँ तक है एज ए होल मिसिसोगा और ब्रैम्पटन का, मैं समझता हूँ कि 95% चांसेस वही हैं कि जो इनकमेंट जीतेंगे यहाँ.
अच्छा अच्छा जी लताफत साहब, ये जो अभी मुर्तजा हैदर साहब ने, डॉक्टर साहब ने ये बातें की, आप इसके मतलब क्या कहते हैं?
हाँ देखिए, डॉक्टर साहब जब बात कर रहे थे तो हफीज खान साहब हमारे साथ ज्वाइन कर रहे थे, और मैं चाहूँगा कि मैं बात वहीं से करूँ. और आपने जो उनसे सवाल पूछा था, वो आपको एनडीपी की बात कर रहे थे और एनडीपी को किबाक के हवाले से बात कर रहे थे. तो इस पर जो मैं बताना चाहता हूँ कि 2011 के इलेक्शन की तरफ ले आते हैं, कि जहां मैंने बात की भी थी कि ओपिनियन पोल ने बड़ा रोल प्ले किया था, लॉबिंग ने बड़ा पोल किया था, और आइडिया यही था कि कंजर्वेटिव को मेजॉरिटी दिला दी जाए, और एनडीपी को उसके नतीजे में 103 सीटें मिली थी 2011 में. लेकिन जब किबाकर्स को ये पता चला कि ये तो हमारे साथ हाथ हो गया, ये तो उल्टा हो गया, हमने खुद ही अपने खिलाफ वोट दे दिया, तो 2000 जब हम उसमें आते हैं तो उनके एनडीपी के जो सीटें हैं वो बहुत कम हो गई थी, और वहाँ पर लिबरल पार्टी को 44 सीटें मिली थी. सॉरी, एनडीपी की टोटल 2015 में 44 सीटें थी, और लिबरल पार्टी को वहाँ से 40 सीटें मिली थी, लेकिन वो सिर्फ क्वेबैक से मिली थी, और लिबरल पार्टी ने फिर मेजॉरिटी बनाई थी. उसके भी मैं आपको बताता हूँ कि लिबरल पार्टी को 148 सीटें मिली थी 2015 में, मेजॉरिटी में आए थे. कंजर्वेटिव को 60 मिली थी, और एनडीपी की जो 103 से रिड्यूस होकर 44 आ गई थी. तो मैं ये कहना चाह रहा था कि, और इनको वहाँ पर सिर्फ 12 सीटें मिली थी किबाक में. इस वक्त जो हमारे पास जो इत्तलात हैं उसमें जो किबाक में जो बात की जा रही है वो ये है कि एनडीपी नंबर 2 की पार्टी हो सकती है, या किबाक जो है ब्लॉक की बकायद जो है नंबर 2 के हो सकते हैं, लेकिन लिबरल पार्टी को वहाँ फ्रंट रनर कह रहे हैं. लेकिन एक बात जो और मैं कहना चाह रहा था वो ये है कि देखिए, 12 सीटें इनको मिली थी पिछले साल, ब्रिटिश कोलंबिया जो है वो एनडीपी का मेन गढ़ है. तो वहाँ पर हमें ये देखना होगा कि जगमीत सिंह और जब नए लीडरशिप आए हैं तो वो ब्रिटिश कोलंबिया, जिसे हम ब्यूटीफुल बीसी कहते हैं, तो वहाँ पर देखना होगा. इसलिए कि सरे और दूसरे इलाकों में यहाँ का जो है सिख कम्युनिटी का बहुत बड़ा वो है, और यहाँ से ये सीटें निकालते हैं. तो अभी थोड़ी देर के बाद या चंद घंटे के बाद जब रिजल्ट आएंगे तो हमें ये देखना पड़ेगा कि ब्रिटिश कोलंबिया में जो है एनडीपी ने कैसे परफॉर्म किया है. लेकिन इसका ये मतलब नहीं है कि क्यूबैक में वो बेहतर परफॉर्म नहीं कर सकती, वहाँ भी उनकी कुछ सीटें हो सकती हैं, लेकिन जो प्रोजेक्शन है उसमें वो यही कह रहे हैं कि शायद एनडीपी को 10-12 सीटें मिल सकेंगी.
अच्छा, अब आप सोहेल साहब, आप देखिए ब्रैम्पटन में जो है ना, ब्रैम्पटन में चूंकि मैं समझता हूँ ब्रैम्पटन में काफ़ी लोग जो हैं वो कंजर्वेटिव की बात भी कर रहे हैं और वो एनडीपी की बात भी कर रहे हैं.
बात यह है मलिक साहब के जो एनडीपी का था एक इरा था ना, जो एक उसका ग्लोरियस टाइम था, वो जैक लिटल का टाइम था.
जी जी.
और जैक लिटल की पॉलिसी, अपार्ट फ्रॉम हिज पॉलिसी, पार्टी पॉलिसीज, उसकी पर्सनैलिटी क्रिज में ऐसा था कि लोग उसको वोट देते थे. اور وہ اس نے ووٹ لیے تھے اور اس نے اس طرح بہت زیادہ ووٹ لیے تھے جو اپنا ہائیسٹ تھا این ڈی پی نے اس وقت گیٹ کیا تھا جیک لیٹن کے ٹائم میں. اس کے اندر پارٹی پالیسیز تو میٹر کرتی ہیں جس طرح ابھی ڈاکٹر مرتضیٰ صاحب پہلے فرما رہے تھے, تو اس کے اندر پرسنالٹی بھی ہے. اب جگمیت کے اندر پرسنالٹی ہے لیکن ایک پرٹیکولر گروپ کے لیے ہے, یہ ذہن میں رکھیں. ان کو کرٹیسائز بھی کیا گیا تھا وہاں پر, تو جگمیت کی پارٹی پالیسی اچھی ہے, سارا کچھ اچھا ہے, وہ ینگسٹرز کے لیے انہوں نے بات کی ہے, لیکن ایک چیز وہ دیکھیں آپ کہ ان کے اندر وہ پرسنالٹی کرزما نہیں ہے جو جیک لیٹن کے اندر تھا.
جی جی,
یہ دونوں فیکٹرز کو آپ کو یہاں پر مد نظر رکھنا چاہیے. جب برمپٹن میں اور جو جیسا پولز کی بات کی ہے کہ 9 سے 21 تک چلے گئے, پولز اس وقت میٹر کرتے ہیں جب آپ کا پری پول ابھی نہیں ہوا. اگر پری پول کے بعد ہوتا ہے نا تو وہ اتنا میٹر نہیں کرتا.
اچھا نہیں, یہ دیکھیں نا جگمیت سنگھ صاحب جو ہیں وہ کولیشن جو ہے,
نہیں کولیشن کی بات ٹھیک ہے,
بات کریں وہ پہلی دفعہ کسی نے
اپ فرنٹ کہہ دیا,
اپ فرنٹ بات کر دی. حالانکہ یہاں پہ وہ کیوں, لتاوا صاحب اس کے متعلق کیا کہتے ہیں؟
دیکھیں یہ بات, دیکھیے ہمیں